आदरणीय श्रोता नमस्कार, यो समय तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। कार्यक्रम प्रस्तुता म रवि, यो समय तपाईँको साथमा छु। भनिएको छ, पापको कारण मानिसका हृदय जन्मेदेखि दुष्टतातर्फ ढल्किएको हुन्छ। आफ्नै स्वरूपमा परमेश्वरले सृजना गर्नुभएको मानिसलाई आफ्नै उद्देश्यमा रूपान्तरण गर्ने र ख्रिष्टको चरित्रमा प्रतिस्थापन गर्ने परमेश्वरको चाहना छ। यो सब हाम्रो भलाइको लागि गरिएका योजनाहरू हुन्। श्रोता, के तपाईँ यो भलाइको कार्यक्रममा परमेश्वरलाई सघाउन चाहनुहुन्छ? प्रभु येशू ख्रिष्ट हृदयको ढोकामा उभिएर ढकढक्याउँदै हुनुहुन्छ। उहाँ तपाईँमा भएर तपाईँको जीवनलाई राम्रोतिर असलतिर ढल्काउन चाहनुहुन्छ, बदल्न चाहनुहुन्छ। आशाको बाणी कार्यक्रमलाई नियमित सुनेर परमेश्वरको चाहनाको महत्वलाई बुझेर बाँच्नुको महत्वलाई यहाँले बुझ्न सक्नुहुनेछ भनेर हामी विश्वस्त छौँ। आउनुहोस्, फेरि तपाईँलाई न्यानो स्वागत गर्दै हाम्रो कार्यक्रमलाई सुनिदिनु हुन अनुरोध गर्दै मिठो भजन यहाँ सामु राख्दैछु। समय तपाईं एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। श्रोता मित्र, यो समय हामी पास्टर उमेश पोखरेलबाट आजको बाइबल सन्देश सुन्नेछौ।
श्रोता साथी, न्यानो अभिवादन साथ म तपाईँको आफ्नै आफन्त अर्थात् तपाईँले मलाई दाजु भन्दा हुन्छ, भाइ भन्दा हुन्छ, काका, मामा, छोरा, नाति, जे म तपाईँको आफ्नै आफन्त पास्टर उमेश पोखरेल परमेश्वरको वचन लिएर पुनः यो रेडियो कार्यक्रम मार्फत तपाईँहरूको बिचमा उपस्थित भएको छु। श्रोता, आजको प्रस्तुतिलाई पस्कनुभन्दा पहिले आउनुहोस् हामी परमेश्वरमा अगुवाईको लागि बिन्ती राख्नेछौँ। जीवी जिउँदो महान दयालु परमेश्वर प्रभु, हामी धन्यवादी छौँ यो जीवन र जीवनमा दिनुभएका प्रशस्त आशिषहरूको लागि। यो रेडियो कार्यक्रमलाई प्रभु हामी तपाईँको हातमा राख्दछौँ। तपाईँको राज्य र महिमाको प्रचारको खातिर यो कार्यक्रमलाई तपाईँले देश र सारा संसारका कुना कुनामा पुर्याउनुहोस्, ताकि धेरै मानिसहरूले तपाईँको ज्योतिलाई देख्न सक्नुहोस् र तपाईँको राज्यमा प्रवेश गर्न सक्नुहोस्। सबै बिन्ती प्रभु यीशुको नाममा, आमेन। श्रोता साथी, यदि तपाईँका कुनै जिज्ञासाहरू छन् भने, तपाईँका कुनै समस्याहरू छन् भने, वा खुसीका क्षणहरू छन् जुन कुरा तपाईँ हामी साथ बाँड्न चाहनुहुन्छ, कृपया गरेर हामीलाई हाम्रो पत्र व्यवहारको ठेगानामा लेखेर पठाउ। तपाईँको लागि हामी प्रार्थना गर्न तयार छौँ। तपाईँको पत्रहरूको हामी सधैँ प्रतीक्षामा रहन्छौँ। परमेश्वरले तपाईँलाई आशिष दिनुहोस्। श्रोत साथी, जतिसुकै अनियन्त्रित रूपमा वा अन्यलतामा वा गडबडीमा यो संसार चलिरहे तापनि मानव इतिहास शून्यमा वा शून्यतामा हुँदैन। कुनै पनि घटना संयोगवश घट्दैन। मानव इतिहासको पर्दा पछाडि यसका कथाहरू हुन्छन्। यो संसारमा आज दुई मतको बीचमा घमसान युद्ध भइरहेको छ। यो र यो युद्धमा तपाईँ हामी सबै प्रत्यक्ष अप्रत्यक्ष रूपले वा जानेर नजानेर सहभागी छौँ, अर्थात् लडिरहेका छौँ। यो युद्धलाई विभिन्न शब्दहरूले सम्बोधन पनि गर्न सकिन्छ, जस्तै अन्तर सङ्घर्ष, अन्तर्द्वन्द, महान विवाद, महान मतभेद र असल र खराब बीचमा भइरहेको यो युद्धले संसारलाई आफ्नो पन्जामा राखेको छ। र यो युद्ध कुनै निश्चित देश, सहर वा जातिको बीचमा नभई सारा संसारमा बाँचेका मानिसहरू अर्थात् तपाईँ हाम्रो दिमागमा भइरहेको छ। यो युद्धको पृष्ठभूमि जान्नको लागि हामीले मानव इतिहासलाई केलाउन जरुरी छ, बुझ्न जरुरी छ, मानव इतिहासतिर हामी फर्कन हामीले जरुरी छ। श्रोत साथी, शैतान कुनै काल्पनिक जीव होइन। प्रत्येक व्यक्तिको दिमागमा खराब र असलको बीचमा सङ्घर्ष भइरहेको हुन्छ। तपाईँ हाम्रो जीवनमा पनि त्यो हामीले भोगेका नै छौँ। व्यक्तिगत वा वस्तुगत रूपमा चर्किरहेको यो युद्ध कुनै काल्पनिक लेखकले कल्पना गरेर लेखेको नभएर साँच्चैकै भइरहेको छ। केवल क्रुसले मात्रै शैतान पराजित भएको छ वा हुन सक्छ। सारा संसारले यो जान्नु आवश्यक छ कि एक दिन शैतानको अस्तित्व नाश हुनेछ र क्रुस त्यसको प्रतीक हो। जब क्रिस क्रुसमा झुन्डिरहनु भएको थियो, सारा स्वर्ग स्तम्भित भएको थियो वा अकमकमा थियो वा दुखित भएर हेरिरहेको थियो। क्रुसको वरिपरि परमेश्वरको स्वरूपमा बनाइएका मानिसहरू थिए, जसले परमेश्वरको एकमात्र पुत्रलाई चकनाचुर पार्न तम्सिएका थिए र सारा जगतका जीवहरूले उक्त दृश्यलाई बडो गम्भीरतापूर्वक हेरिरहेका थिए। येशू ख्रीष्ट सबभन्दा दुष्ट पापी हुन् भनेर उहाँको खिलाफमा विश्वास दिलाउन शैतानका दूतहरू र उसका मानव यन्त्रहरू एकत्रित भएका थिए। दुष्ट मानिस र आफ्ना सहयोगीद्वारा शैतानले येशूप्रति अगाध घृणा जगाएको थियो, तर उसको योजनाको भण्डाफोर हुनेछ भनी शैतानलाई थाहा थियो। उसको योजना रूपी लुगा च्यातिए झैँ च्यातिएको उसले देखेको थियो। पतित नभएका स्वर्गदूत र सारा जगतमा उसलाई दिएको अधिकारको बारेमा शैतानले बुझेको थियो र आफू हत्याराको रूपमा साबित हुनेछु भन्ने शैतानलाई पूर्ण रूपमा थाहा पनि थियो। परमेश्वरको पुत्रको रगत क्रुसमा बगाउन शैतानको ठूलो हात थियो। यो क्रियाद्वारा शैतानले पाउने सारा जगतको सम्मान, सहानुभूति र दया उसले नै जरादेखि उखेलिसकेको थियो। सारा स्वर्ग र विश्वले शैतानप्रति देखाउने अन्तिम सहानुभूति त्यसबेला चुडिएको थियो। तर सारा स्वर्गमा सन्नाटा छाए तापनि त्यसबेला नै शैतानलाई परमेश्वरले किन ध्वस्त पार्नु भएन त? येशु र शैतानको बीचमा भइरहेको महान विवाद वा महान विवादित युद्धको विषयमा सारा मानिस र स्वर्गदूतले जान्नुपर्ने थियो र आफूलाई कसको अधिपत्यमा राख्ने भन्ने निर्णय पनि उनीहरूले गर्नुपर्ने थियो। श्रोत साथी, यस पृथ्वीमा जे हुन्छ र मानव इतिहासमा जे घटना घट्छ त्यो येशु र शैतान बीचमा भइरहेको युद्धले नै गर्दा हुन्छ। ती सबै महान विवादहरू परिधिभित्र हुन्छन्, तर शुभ समाचार यो हो कि क्रुसको घटनापछि शैतानको हार भएको छ र यो महान युद्धको अन्त हुन्छ। यसको साथसाथै सबै किसिमका दुःख, कष्ट, वेदना, त्रास र हिंसाहरूको पनि अन्त हुनेछ र मानिसहरूले यी सबै कुराहरूबाट मुक्ति पाउनेछन् र स्वतन्त्र हुनेछ। सारा विश्व इतिहास एउटा घटनाको कारण दुई भागमा विभाजित भएको छ। यो कुनै विश्व सम्राटको पतन वा उदयले गर्दा भएको होइन, न त कुनै नयाँ महादेश पत्ता लागेकोले विश्व इतिहास दुई भागमा विभाजित भएको नै हो। रोमी साम्राज्यमा हजारौं योद्धीहरूको जन्म भएको थियो, तर तिनीहरूमा केवल एकजनाको जन्मले विश्व इतिहासको समयकाललाई दुई भागमा छुट्याएको हामी देख्छौँ। येशु ख्रीष्टको जन्म नै ईसा पूर्व र ईस्वी सम्मत भनेर विश्व इतिहासले समयकाललाई बुझाउँछ। येशु ख्रीष्टको जन्म नै ईसा पूर्व र ईस्वी सम्मत भनेर विश्व इतिहासको समयकाललाई बुझाउँछ। यदि हामीले परमेश्वर र इतिहासलाई ठिक रूपले जान्न सक्यौँ भने मुक्तिको वरदान कतिको महत्वपूर्ण रहेछ भने त्यसको सराहना गर्न थाल्नेछौँ। परमेश्वरले आफ्नो दया र सदाशयता देखाएर हामीलाई क्षमा गर्नुभयो र हामीलाई उहाँको छोरा छोरी बनाउनु भयो र बनाउनु भयो भन्ने प्रमाण नै क्रुस हो। त्यही क्रुसले हाम्रो निम्ति नयाँ भविष्यको बाटो खोलिदिनु भएको छ। हामीले हाम्रा विगतका पापहरूको दोष वा दागमा परेका व्यक्तिहरू हामीले हाम्रा विगतका पापको दोष वा दागमा परेका व्यक्तिगत इतिहाससँग अब पुनः सङ्घर्ष गर्नुपर्ने छैन। हामीमा भएका पापका सबै दागहरू येशूले मेटिदिनु भएको छ। येशूको बारेमा यो भनिएको छ, हामीले पाउनुपर्ने कष्ट उहाँले पाउनु, हामीले पाउनुपर्ने वेदना र पीडा उहाँले आफैले लिनुभयो। मुक्तिको योजनाको सम्पूर्ण सिद्धान्त वा शिक्षालाई एउटा वाक्यमा व्याख्या गर्न सकिन्छ। श्रोता, नैराश्यताको भुमरीमा परिरहेका हामीहरूको इतिहासलाई उहाँले मेटेर आफ्नो इतिहास त्यहाँ राखिदिनुभयो। पापको दास भएर बिताइरहेको हाम्रो इतिहास येशूद्वारा नै यस जीवनमा अन्त गरिदिनु। विगतका पापहरूले हामीलाई दोष दिँदैनन्, यातना दिँदैनन्, न त हाम्रो कमजोरीहरूलाई हास्यपद बनाउँछ। यो सबै ख्रीष्टको प्रेमको वरदान हो। हाम्रो व्यक्तिगत इतिहासले हामी सबैलाई दोषी बनाउँछ, तर त्यस इतिहासको ठाउँमा येशूको सिद्ध इतिहासले अब आफ्नो स्थान ओगटेको छ। त्यसकारण उहाँमा नै हामीले विगतको जीवनबाट स्वतन्त्रता पाएका छौँ वा स्वतन्त्र हुन सक्छौँ। विश्वको इतिहास वा हाम्रै व्यक्तिगत इतिहास जे भए तापनि हाम्रो निम्ति यस संसारको निम्ति एक नयाँ र महिमित भविष्य हाम्रो निम्ति पर्खिरहेको छ भनेर क्रुसमा हाम्रा परमेश्वरले हामीलाई प्रतिज्ञा गर्नुभएको छ। मानिसको दोषको भारी स्वेच्छाले आफ्नो काँधमा येशूले बोक्नु भएको थियो। उहाँको त्यस कामले गर्दा हामीलाई मुक्ति उपलब्ध भएको छ अनि महान इतिहासको अन्त्य गरी अनन्तको इतिहास दिने उहाँले हामीलाई प्रतिज्ञा गर्नुभएको छ। उक्त प्रतिज्ञा गरिएको इतिहासको लेखक प्रभु येशू स्वयं हुनुहुन्छ। त्यसमा प्रत्येक मानिसको भविष्य समावेश भएको हुन्छ। ख्रीष्टको दोस्रो आगमन सुनिश्चित छ। श्रोत साथी, हुनसक्छ तपाईँको विगत जीवन नराम्रो वा दोषपूर्ण छ होला। तपाईँले दोष सुहाउँदो सजाय भोग्नुपर्ने हुन्छ, तर तपाईँले ख्रीष्टलाई ग्रहण गर्नुभयो भने तपाईँको विगत इतिहास तपाईँको काँधमा राखेर तपाईँको दोषको फैसला गरिने छैन। निर्णय तपाईँलाई दिएको छ। परमेश्वरले यी वचनहरूद्वारा तपाईँलाई आशिष दिउन्। आमेन।
आशाको बाणी। श्रोता, भर्खरै यहाँले पास्टर उमेश पोखरेलबाट बाइबल वचन सुन्नुभयो। यो समय तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। कार्यक्रम सुनेर बस्नुहुने सबै श्रोतालाई हामी हाम्रो कार्यक्रममा स्वागत गर्न चाहन्छौ।
श्रोता मित्र, यदि तपाईँ जीवनदेखि हरेस खानु भएको छ, तपाईँका जीवनमा धेरै अनुत्तरित प्रश्नहरू छन् भने आउनुहोस्, हामी तपाईँलाई परमेश्वरको ज्योतिमा डोहोर्याउन चाहन्छौँ। तपाईँ आफ्नो जीवनका चिन्ता फिक्रीबाट निश्चिन्त हुनुहोस् र बाँच्नुको आनन्द परमेश्वरको सामिप्यमा कति मिठो हुन्छ त्यो चाख्नुहोस् भनी हामी चाहन्छौँ।
श्रोता, यदि तपाईँ आशाको बाणी कार्यक्रमलाई अनलाइन सुन्न चाहनुहुन्छ वा डाउनलोड गर्न चाहनुहुन्छ भने www.awr.org मा जानुहोस्। त्यहाँ तपाईँले प्रत्येक दिनको कार्यक्रम सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। हाम्रो वेब पेज यस प्रकार छ: www.awr.org। श्रोता, यदि तपाईँ हामीसित सिधै फोनमा सम्पर्क गर्न चाहनुहुन्छ भने हाम्रा नम्बरहरू यस प्रकार छन्: 98165 0120, 98165 0120, र अर्को 98 18 53 95 55, 98 18 53 95 55।
इसाई भन्ने शब्द अत्यन्तै गरिमामय शब्द हो। इसाई अर्थात् क्रिश्चियन त्यसलाई भनिन्छ जसले येशूको अनुकरणीय उदाहरणलाई लिएर त्यसअनुसार आफ्नो जीवनलाई उसले अगाडि बढाउँछ। जबसम्म यो स्थितिमा कोही पुग्न सक्दैन, त्यसले आफू इसाई हुँ भन्न सुहाउँदैन। आज धेरै मानिसहरूले आफूलाई इसाई हुँ भनेर दावी गर्छ, तर ज जसले दावी गर्छन् तिनीहरू साँच्चै इसाई हुन् त कदापि होइन। यद्यपि येशूमाथि आस्था राखेर कतिपय मानिसहरू हिँडेको पाइन्छ, ती मानिसहरू येशूले देखाउनु भएको स्तरमा पुग्न नसके तापनि पवित्र आत्माको शक्तिले अगाडि बढ्ने कोसिस भने गरिरहेको हामी पाउँछौँ। तिनीहरूको जीवनले येशूलाई पुरै प्रतिबिम्ब गर्न नसके तापनि तिनीहरूले उहाँप्रति देखाएको सदाशयता र वफादारी प्रकट भने गरिरहेको हामी देख्दछौँ। उनीहरूको जीवनले तिनीहरूलाई येशू भक्त वा येशूका अनुयायी भन्न चाहिँ सुहाउँछ। कोही मानिस येशूलाई विश्वास गर्ने बित्तिकै वा बत्तिसमा लिने बित्तिकै त्यो मानिस परिपक्व वा पाकेको विश्वासी भन्न सकिन्न, तर येशू भक्तको जीवन क्रमिक रूपमा बढ्दै जाने जीवन हो र येशू भक्तको जीवनले बालक, पुरुष, महिला आदि पनि भन्दै उमेर पुगेका मानिस हुन् वा साना बालिकाहरू हुन्, यदि उसको हृदयमा येशूप्रति अगाध प्रेम छ भने परमेश्वरको अगाडि ती व्यक्ति आँखाको नानी हुन जान्छन्। परमेश्वरको राज्यमा ठुलो सानो हुँदैन, सम्प्रदाय पनि हुँदैन। जो कोहीले येशूलाई व्यक्तिगत रूपमा स्वीकार गर्दछ र उहाँको इच्छा र आशामा हिँड्छ, त्यो व्यक्ति परमेश्वरको राज्यमा सहभागी हुन योग्य हुन जान्छ। कुनै सम्प्रदाय वा डिनोमिनेसनको बिल्ला लगाउँदैमा वा त्यो व्यक्तिले स्वर्गको आनन्द पाउँछ भन्ने होइन। श्रोत साथी, येशूका अनुयायीको जीवन सङ्घर्षमय जीवन हो भनेर प्रत्येक विश्वासीहरूले बुझ्नुपर्छ। प्रत्येक येशू भक्तले आफ्नै क्रुस बोकेर उहाँलाई पछ्याउनु पर्छ भनेर येशू आफैले भन्नुभएको छ। कतिपय मानिसहरू क्षणिक लाभले गर्दा येशूलाई पछ्याउँछन्। हो, परमेश्वरको इच्छा हो कि सबैजना सम्पन्न हुन्, कुशल हुन्, सुखी हुन्, खुसी हुन्, बिना अवरोध जीवन जिउन सकुन्। येशूलाई विश्वास गरेपछि कतिपय मानिसहरूले परमेश्वरको आशिषले ती सबै कुराहरू पाएका छन् भन्ने दावी गर्न सक्दैनन् भन्ने छैन। यद्यपि येशूका जनहरू यस संसारमा पाहुना वा यात्रुको रूपमा रहने हुनाले तिनीहरूले अनेक अवरोधहरूको सामना गर्नुपर्ने हुन्छ। यसुले भन्नुभयो, म भोकाएको थिएँ, तिर्खाएको थिएँ, परदेशी वा अपरिचित व्यक्ति थिएँ, नाङ्गो थिएँ, बिरामी थिएँ, कैदमा थिएँ। अर्थात् यसुलाई विश्वास गर्यो भन्दैमा जीवनका सबै पक्षहरूमा पुगी सरे आउँछ भन्ने छैन। त्यो व्यक्ति गरिबको कारणले भोकले रन्थनिएको हुन सक्छ, आफूले लगाउने कपडा किन्न एक कौडी पनि उसँग नहुन सक्छ, कारण किनभने त्यो बेरोजगार हुन सक्छ, प्रशस्त पानी नहुँदा तिर्खाउने अवस्थामा पनि पुग्न सक्छ। उहाँलाई विश्वास गरियो भन्दैमा सबैले मित्रवत वा माया पाउँछन् भन्ने छैन, अझ आफ्नै देश वा परिवारमा पनि ऊ अपरिचित हुन सक्छ। सधैँ स्वस्थ रहोस् भन्ने परमेश्वरको चाहनाको बावजुद बिमार निको भएर येशूलाई विश्वास गर्न पुगे तापनि येशू भक्त बिमार नै हुने छैन भन्ने पनि छैन। येशूलाई विश्वास गर्दा अनेक लालसनाको सामना गर्नुपर्ने पनि हुन्छ वा झुटो अभियोग लगाएर उसको विरुद्धमा मुद्दा चलाएर उसलाई झ्यालखानामा पनि हाल्न सक्छ। तर येशूले सराहना त्यस व्यक्तिलाई गर्नुहुन्छ जसले ती सबै भौतिक, मानसिक वा शारीरिक कष्टका बावजुद पनि चट्टानमा बनेको घर जस्तै उहाँमाथि स्थिर भएर वफादार भएर रहन्छ। श्रोता, प्रथम शताब्दीदेखि इसाई इतिहासमा 4 करोडभन्दा बेसी इसाईहरू शहीद भएका थिए र हुने क्रम अझै पनि जारी छ। अझ दुःख लाग्दो कुरो त यो छ कि इसाईहरूलाई शहीद बनाउने, दुःख दिने, यातना दिने मानिसहरूमा इसाई भनाउँदाहरूलाई नै अग्र पङ्क्ति ओगटेको पाइन्छ। धर्म तथा सम्प्रदायको नाउँमा अतिवादी भएर हुन्छ कि सरकार र धर्मलाई वैवाहिक सम्बन्धमा जोडेर हुन्छ कि इसाई धर्म रक्षा गर्नुपर्छ भन्ने नाउँमा हुन्छ कि अरू कुनै कारणले नामधारी इसाईहरूले नै इसाईहरूलाई शास्ति चाहे विगतका इतिहासमा होस् वा वर्तमानमा होस् दिइरहेको हामी आफ्नै आँखाले देख्दैछौँ। येशूलाई नचिन्ने, अरू आस्था वा राजनैतिक कारणले दुःख दिने त आफ्नै स्थान छ। येशूलाई नचिन्ने र अरू आस्था वा राजनैतिक कारणले दुःख दिने त आफ्नै स्थानमा छ। तर येशूका श्रद्धेय भक्तहरू जसले प्रभु येशूलाई बुझेका छन्, व्यक्तिगत रूपमा चिनेका छन्, ती मानिसहरूले आज आफूले आफूलाई प्रश्न गर्नुपर्ने बेला आएको छ कि साँच्चै म येशू भक्त हुँ, कि साँच्चै मैले प्रभु येशूलाई व्यक्तिगत रूपमा चिनेको छु, अथवा के म ढोगी हुँ वा बाहिरी रूपमा म मात्रै म येशूको अनुयायी हुँ। यो प्रश्न म सबै इसाईहरूलाई राख्दछु।
आदरणीय मित्र, बाइबलले बताएको छ परमेश्वरले तिर्खाकाहरूलाई तृप्त पार्नुहुन्छ र भोकालाई उत्तम पदार्थले सन्तुष्ट पार्नुहुन्छ। हामीलाई दिइएको यो छोटो समय आशाको बाणीको प्रस्तुतिको समयमा हामीले हाम्रा श्रोताको आत्मिक भोकलाई केही मात्रामा भए तापनि सही प्रकारको खोराक पस्केर आत्मिक सन्तुष्टि दिन सकेका छौँ, केही ऊर्जा थप्न सकेका छौँ भनेर हामीले आशा राखेका छौँ। आफ्ना मनमा भएका केही दुविधा र शंकाहरू छन् भने अवश्य हामीसँग बाँडेर शंकाको निवारण गर्नुहुनेछ र सही प्रकारको बाटो पहिलाउन सक्नुहुनेछ। परमेश्वरको सच्चाईले अझ राम्रो बुझ्न सक्नुहुनेछ र आफ्नो जीवनलाई परमेश्वरमा पूर्ण समर्पित भएर समर्पण सहितको जीवन बिताउन सक्नुहुनेछ भनेर आशा राख्दै अब हामी हाम्रो कार्यक्रम सकिएको जानकारी यहाँलाई गराउन चाहन्छौ। जानुभन्दा अगाडि श्रोता, हामी यहाँलाई हाम्रो ठेगानाको विषयमा जानकारी गरौं। हामीसँग पत्राचार गर्ने हाम्रो ठेगाना यस प्रकार छ: आशाको बाणी, पोस्ट बक्स नम्बर 200002, काठमाडौँ, नेपाल। आशाको बाणी, पोस्ट बक्स नम्बर 200002, काठमाडौँ, नेपाल। यसै गरी श्रोता, यदि तपाईँ हामीसँग सिधै कुराकानी गर्न चाहनुहुन्छ भने हाम्रो फोन नम्बर यस प्रकार छ: 9816551020, 9816551020, र अर्को 9818355555, 9818355555। हामीलाई इमेल पनि गर्न सक्नुहुन्छ। हाम्रो इमेल एड्रेस यस प्रकार छ: नेपाल@awr.org, नेपाल@awr.org। यदि तपाईँ हामीलाई अनलाइन सुन्न चाहनुहुन्छ वा डाउनलोड गर्न चाहनुहुन्छ भने तपाईँ www.awr.org जानुहोस् र त्यहाँ तपाईँले हाम्रा सबै कार्यक्रमहरू सुन्न सक्नुहुनेछ। हाम्रो वेब पेज यस प्रकार छ www.awr.org। श्रोता, यसमा गएर तपाईँले हाम्रा दैनिक कार्यक्रमलाई सुन्न सक्नुहुनेछ र डाउनलोड पनि गर्न सक्नुहुनेछ। हवस् त श्रोता, हाम्रो कार्यक्रम सुनिदिनु भएकोमा एकचोटि फेरि यहाँलाई धन्यवाद दिँदै भोलि फेरि यही स्टेशन यही समयमा यहाँसँग भेट्ने आशा राख्दै प्राविधिक साथी राजेश आर, पास्टर उमेश पोखरेल र कार्यक्रम प्रस्तुता म रवि यहाँसँग विदा माग्दछौ। परमेश्वरले तपाईँलाई धेरै धेरै आशिष दिनु भएको होस्। नमस्कार।